أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم، وبه نستعين. الصلاة والسلام على رسول الكريم وعلى أهل بيته الطيبين الطاهرين المعصومين المطهومين. لا سيما الإمام الموسى كاظم باب الحوائج سلام الله عليه. حضرت نے امام موسیٰ قاسم علیہ السلام باب الحوائج، امام موسیٰ قاسم علیہ السلام جو کہ امام موسیٰ بن جعفر کے نام سے بھی جانے جاتے ہیں اور موسیٰ قاسم کے نام سے بھی جانتے ہیں اور قاسم اور باب الحوائج کے لقب سے مشہور ہیں، اہل تشریح کے ساتویں امام ہیں. سن 128 ہجری میں بنی امیہ سے بنی عباس کی طرف حکومت کی منتقلی کے دوران آپ کی ولادت ہوئی، اور سن 148 میں یعنی 148 ہجری میں اپنے والد محترم و مکرم یعنی چھٹے امام حضرت امام جعفر صادق علیہ السلام کی شہادت کے بعد منصب امامت پر فائز ہوئے، اور آپ کی 35 سالہ امامت کے دوران بنی عباس کے کئی خلفاء کے ادوار آئے اور چلے گئے، اور آپ کو کئی مرتبہ اس دوران میں بنی عباس کے مختلف خلفاء، خاص کر جو منصور عباسی اور مہدی عباسی کا جو دور خلافت رہا ہے، آپ کو قید و بند کی صعوبتیں برداشت کرنی پڑیں، اور یہاں تک کہ سن 183 ہجری میں سندی بن شاہبک یا شاہک کے زندان میں آپ نے جام شہادت نوش کیا، اور آپ کی شہادت کے بعد ظاہر ہے کہ امامت کا جو تسلسل تھا وہ آپ کے فرزند یعنی آٹھویں امام علی ابن موسیٰ رضا علیہ السلام کی طرف منتقل ہوا، اور وہ تسلسل وہاں سے جاری ہوا. امام عالی مقام نے اس ایک بحرانی اور کرائسس سے لبریز دور میں کارہائے امامت کو انجام دینے میں جو اقدامات اس وقت ممکن تھے وہ تمام اقدامات امام عالی مقام نے اٹھائے، اور اس میں ایک اہم ترین چیز جو تھی وہ دینی مراکز کا قیام تھا، اور شاگردوں کی علمی اعتبار سے تربیت کرنا تھا کہ بہت ہی نامور قسم کے شاگرد آپ نے تیار کیے، جو فقیہ بھی تھے، محدث بھی تھے، فلسفی بھی تھے، اور اس میں سے ایک ہشام ابن حاکم ہے جن کا نام جو ہے معروف ہے اور مشہور ہے. لیکن امام عالی مقام کے سامنے جو سیاسی چیلنجز تھے وہ ایک جانب، دوسری جانب جو ہے بہت سارے ایسے ثقافتی اور تہذیبی چیلنجز تھے جس کو ہم کلچرل وار کہتے ہیں یا ثقافتی جنگ کہتے ہیں. یہ بڑی جو ہے کٹھن قسم کا مرحلہ تھا جو ثقافتی جنگ کا تھا، مختلف قسم کے افکار و نظریات کا معاشرے میں پھیلایا جانا زبردستی، اور باقاعدہ آفیشلی طور پر سرکاری مشنری کے ذریعے سے، اور اسی طرح جو ہے مختلف قسم کے گروہ اور فرقوں کو وجود میں لانا، یہ ایک اور بڑا مسئلہ تھا. امام عالی مقام نے اس تمام مرحلوں میں اور میدانوں میں کارہائے امامت کو انجام دیے. مختلف قسم کے آپ کے مباحثے اور مناظرے بھی رہے، اور مختلف قسم کے جو چیلنجز تھے ان چیلنجز کو امام عالی مقام نے بناحو احسن جو ہے ادا کر دیا. یہی وجہ ہے کہ باوجود اس کے کہ امام عالی مقام کھلے عام کوئی پولیٹیکل مومنٹ نہیں کر رہے تھے، آپ کی پولیٹیکل مومنٹ بہت ہی غیر محسوس انداز سے تھی، اس کے باوجود آپ کو اپنے لیے خطرہ سمجھتے تھے، کیونکہ جو تہذیبی ٹکراؤ یا جنگ کے میدان میں فکری تربیت کے حوالے سے، اور اسی طرح جو ہے سیاسی فکری تربیت کے حوالے سے، اسی طرح علمی تربیت کے حوالے سے، اسی طرح اخلاقی تربیت کے حوالے سے امام عالی مقام جو قرآن و عطرت کا پیغام پہنچا رہے تھے، جو قرآن و عطرت کا یعنی الہی اور پیغمبر رسول اکرم صلی اللہ علیہ وسلم کے دین کا اور سماجیات کا، اخلاقیات کا، سیاسیات کا تعارف کرا رہے تھے، حکمران اسی کو اپنے لیے خطرہ سمجھتے تھے کہ ایک فکری تبدیلی معاشرے کے اندر رونمانہ ہو جائے۔ امام عالی مقام کے دور میں کیونکہ عقلی بحثوں کا دور زیادہ تھا، عقلی جو کسی بھی مسئلے کو عقلی معیارات کے ذریعے سے پرکھنے، پیش کرنے اور دلیل دینے کا دور زیادہ تھا، خاص کر کے جو قدریہ اور مرجعہ فرقہ تھے جو بہت زیادہ ایکٹیو تھے، لہٰذا آپ نے عقلی جو بحث و مباحثہ ہے اس پر مشتمل تقریباً 2000 سے زیادہ، جو روایات ہمارے پاس آئی ہیں اس وقت میں ان کی بات کر رہا ہوں، 2000 سے زیادہ روایات کے ذریعے سے آپ نے سمجھے کہ ایک پورا جو ہے کتاب یا کئی جلدوں پر مشتمل ایک کتاب مرتب کی، جس کو رسالۃ العقلیہ بھی کہا جاتا ہے، اور یہ آپ کی عطا ہے اور عنایت ہے، اور آپ نے اپنے شاگردوں کی تربیت بھی اس انداز میں کی کہ وہ عقلی بحث و مباحثے کو بہتر انداز سے انجام دے سکیں، مثلا عقائد کو بہتر طریقے سے پیش کر سکیں دلیل و منطق کے ذریعے سے، جو اس وقت ایک رائج طریقہ کار تھا بحث و مباحثے کا اس کے ذریعے سے۔ اور اسی لیے جو ہے آپ دیکھتے ہیں کہ کیونکہ دوسری جانب ایک اور بڑا مسئلہ یہ تھا کہ وہ اخلاقی انحرافات کا تھا، دین سے لوگوں کی دوری کا مسئلہ تھا، اخلاقی پستی کا مسئلہ تھا، اور سیاسی اعتبار سے جو دباؤ تھا خاص کر راہ مستقیم اور صراط مستقیم اور ولایت کے اوپر چلنے والوں کے لیے، صحیح خدا کے دین اور نبی کے دین کے اوپر چلنے والوں کے لیے جو چیلنجز اس طرح کے پیدا کیے گئے تھے، ان تمام چیزوں کو پیش نظر رکھ کر امام عالی مقام نے مختلف قسم کے ارشادات بیان فرمائے اور ہدایت اور رہنمائی کی۔ مثلا شام کے جو کہ آپ کے شاگردوں میں سے ہیں، مومن کے فضائل بیان کیے ہیں شام کے سامنے، اور پھر فرمایا کہ یہ جو فضائل ہیں یہ صرف آخرت سے تعلق نہیں رکھتے ہیں، بلکہ مومن اسی دنیا میں بھی ایسے مقامات حاصل کر سکتا ہے کہ جس کے بارے میں انبیاء و اولیاء نے بیان فرمایا ہے، یا ہشام لا تجتمع هذه الخصال الا النبی او وصی او مومن امتحن اللہ قلبه للایمان۔ فرمایا کہ مومن کی جو خصوصیات ہیں وہ یا تو نبی کے پاس ہیں یا پھر وصی کے پاس ہیں، یا پھر اس مومن کو ان میں سے کچھ عطا ہو سکتی ہیں، اس مومن کے دل میں اکٹھی ہو سکتی ہیں، جس جو اللہ کے امتحان میں کامیابی جس کو ملی ہو، جس نے کامیابی پایا ہو۔ یعنی حضرت جو ہے اشارہ کرنا چاہ رہے تھے کہ میٹریالسٹک جو سوچ ہے، مادی جو سوچ ہے، اس سوچ سے نکال کر ملکوت کی طرف اور معنویت اور روحانیت کی طرف متوجہ کرائیں، اور کہیں کہ ایک انسان کی جو بلندی اور عظمت کا جو معیار ہے وہ صرف اس کی مادیات نہیں ہے، اس کا جو مادی سٹیٹس ہے وہ اور پوزیشن ہے وہ نہیں ہے، بلکہ معنوی اور ملکوتی اعتبار سے جو سٹیٹس انسان کا ہے وہ بہت ہی اہم ہے۔ مثلا آپ نے ہشام سے پھر دوبارہ فرمایا کہ قرآن مجید میں ہے کہ فبشر عباد الذین یستمعون القول فیتبعون احسنا، یعنی دوسری جانب، ایک جانب جہاں معنویات کی طرف متوجہ کر رہے ہیں، دوسری جانب وہیں جو ہو عقلی بحث و مباحثے کا انداز ہے اس کی طرف متوجہ کراتے ہوئے قرآن مجید کی اس آیت کو فرماتے ہیں کہ یعنی آپ جو ہے مسائل کو تجزیہ کریں، تحلیل کریں، انالائسس کریں۔ قرآن مجید کی آیت میں فرمایا فبشر عباد الذین یستمعون القول فیتبعون احسن، ان بندوں کو خوشخبری دے دو جو مختلف قسم کی باتیں سنتے ہیں، مختلف قسم کے نظریات، ایزمز، تھیوریز، زندگی گزارنے کے طریقے، جو لائف اسٹائل ہے، بہتر اور بدتر کے معیارات کے بارے میں جو باتیں ہیں، اچھے اور برے کے حوالے سے جو پیمانے ہیں دنیا کے اندر، وہ جو مختلف قسم کی چیزیں آپ کو بیان کی جاتی ہیں، کبھی یہ فرقہ کوئی نظریہ دیتا ہے، کبھی وہ کہیں سے کوئی تھیوری پیش کرتا ہے، तो कह रहे हैं कि एक जो खुदा का सच्चा बंदा है वो क्या काम करता है कि ये सारी बातें उसके कान में पड़ती हैं, वो ये सारी बातें उस तक पहुंचती हैं, लेकिन यस्ता में उन सबको वो सुनता है, सब थ्योरीज और नजरियाज और आइडियाज को सुनता है, लेकिन बात आती है जब मकाम अमल की, उन सब के पीछे नहीं भागता, उस सब को फौरन नहीं अपनाता, जो ही कोई नई थ्योरी वारिद हो गई उसे फौरन फॉलो नहीं करता, फौरन जाके उसको उसका जो है उसके ऊपर अपनी जिंदगी को तय नहीं करता। यानी हमारे लिए इससे जो चीज सामने आती है वो ये है कि फर्ज करें कि जो लोग माइग्रेशन करते हैं मशरिक से मगरिब की जानिब, यूरोप की जानिब, यहाँ पहुंचने के बाद यहाँ जो कुछ मिलता है उसके पीछे भागते नहीं है, उसको एक अटल और सही चीज नहीं समझते हैं। या जो हमारी जनरेशन यहाँ पैदा हुई है वो अच्छे जो कुछ उन्हें फीड किया जाए वो उसी फीडिंग को सच्चाई समझकर जाते नहीं है। अल्लज़ीन यस्तमीउन अल-क़ौल, वो सारी बातें सुनते हैं, उनके सामने डार्विन की थ्योरी भी आ जाती है, उनके सामने जो है बर्टन रसल की नजरियात भी पेश किए जाते हैं, उनके सामने बिल्कुल खालिस मटेरियलिस्टिक सोचें भी पेश की जाती हैं, उनके मुकाबले में इलाही व मलकुती सोच भी आती है, मादी सोच भी आती है। जब वो मकाम अमल पर आते हैं तो फयत्तबियून अहसन, वो अहसन की इत्तबा करते हैं। लिहाजा जो है इमाम आली मकाम इस तरह मुख्तलिफ किस्म के हदायात के जरिए से एक मुबारजा कर रहे हैं, और ये फिक्री मुबारजा है, फिक्री सियासी मुबारजा है, समाजी और सकाफती मुबारजा है जो इमाम आली मकाम ने उस वक्त जो है रवा रखा हुआ है। और बनी अब्बास के जालिम हुकूमत के जो दौर था उसमें क्योंकि खुले आम पॉलिटिकल किसी एक्टिविटी की गुंजाइश मौजूद नहीं थी, लिहाजा इमाम आली मकाम जो नशस्तें होती थी, नशस्त बरखास्त होती थी, जो महफिलें होती थी, उन महफिलों के अंदर इमाम आली मकाम जो है हुकूमत की तमाम जो पॉलिसीज हैं, इकदाम हैं, उसकी जो बातिल किस्म की हरकतें, उस सब के बारे में जो है इमाम आली मकाम वहां पर पर्दा उठाते थे और खवास को आगाह करते थे कि जो कुछ उस वक्त हो रहा है वो शरीयत के खिलाफ है, वो अक्ल सलीम के खिलाफ है, कवानीन पैगंबर अकरम इस्लाम के जो है बिल्कुल भी खिलाफ है। आपके दौर में बहुत सारी तहरीकें भी उठी मुस्लिम दुनिया के अंदर, शहीद फख की तहरीक है, गर्चे इनमें से बहुत सी तहरीकों की यानी बाज या शहीद फख की तहरीक कम से कम हम कह सकते हैं कि इस तहरीक में जो है आपकी हिमायत हासिल थी, लेकिन आप बराह रास्त इन्वॉल्व इसके अंदर नहीं थे। अगर हम खुलासा करना चाहें कि मुख्तसर गुफ्तगू हो और आपका वक्त ज्यादा जाया ना करें, तो इमाम आली मकाम की जानिब से उस वक्त के समाज माशरे और अवाम और लोगों के लिए तीन सेक्टर्स या एरिया में इमाम आली मकाम ने फोकस रखा हुआ था और तावन कर रहे थे और मदद कर रहे थे कि लोग उस तीन अहम सेक्टर्स के अंदर लोग आगे बढ़े। नंबर एक इमाम आली मकाम फाइनेंशियली एतबार से मोमिन को मजबूत देखना चाहते थे। दूसरा जो है इमाम आली मकाम फिक्री एतबार से क्योंकि मुख्तलिफ इज़म्स और नजरियात और फिरकों का मसला सामने था, नए नए नजरियात पेश आ रहे थे, तौहीद के बारे में क्रिटिसाइज मौजूद था, एक और इस्लामी जो मैयारात अहम जो तालीमात है उसको लेकर, लिहाजा उस हवाले से फिक्री एतबार से बहुत ज्यादा फोकस रखे हुए थे। और इसके अलावा जो है मोमिनीन का जो एक स्टेटस है एक अखलाकी एतबार से, समाजी एतबार से जो एक मकाम व मंजिलत है उसकी हिफाजत पर जो है इमाम का फोकस था। क्योंकि माली एतबार से इमाम आली मकाम की जो माली पोजीशन थी वो कदर बेहतर थी, बहुत सारे अम्वाल भी जमा हो जाते थे, अगरचि तमाम आइमा अलैहिस्सलाम की जो माली पोजीशन रही है वो हमेशा बेहतर और मुस्तहकम रही है, इंडिपेंडेंट रहे हैं माली एतबार से, रिसोर्सिस बहुत अच्छे होते थे, पिछले इमाम के जरिए से भी ट्रांसफर होते थे, मौकूफात भी होती थी, और इसके अलावा अमवाल और वजूहात शरिया भी आते थे। लेकिन मासूमीन अलैहिस्सलाम ने बेशुमूल इमाम मूसा काज़िम अलैहिस्सलाम कभी इन अमवाल को ज़ाती मैयार जिंदगी को बढ़ाने के लिए इस्तेमाल करने के बजाय मोमिनीन की और अवाम के मैयार जिंदगी को बुलंद करने के लिए इस्तेमाल किया है, हमेशा जरूरतमंदों की तरफ हमेशा पेश नजर रखें। ये वाकया आता है अली इब्ने मोहम्मद निशापुरी का कि निशापुर से ऊँटों की जो है कतारें इमाम आली मकाम की तिजारत की जो है पहुंचती थीं। एक मजबूत माली निज़ाम रखा हुआ था, जाहिर है कि एक बातिल कुव्वत से लड़ना है तो मजबूत इकोनॉमिकल सिस्टम चाहिए, मजबूत माली निज़ाम चाहिए, और ख़ासकर वो लोग जो माशरे में पॉलिसीज की वजह से जालिम हुकूमत की पिसे हुए होते हैं, मजबूर हो जाते हैं, मुस्तज़अफ़ किए जाते हैं, उनके हवाले से भी जो है पेशे उनको भी मदद करनी है, उनका भी हाथ पकड़ कर ऊपर लेके आना है, उनकी ज़रूरियात भी पूरी करने हैं। इसी तरह मदीने मुनव्वरा में इमाम अली मकाम का एक बाग था या ज़री ज़मीन थी जिससे जो है एक अच्छी खासी तादाद में सालाना एक दरामद आती थी वहाँ पर। इमाम अली मकाम इसीलिए देखते हैं कि बहुत बखील और कंजूस अफराद की मजम्मत करते हैं, कंजूसी और बखल जो कि एक बुरी सिफत है उसकी सख्त अल्फाज में मजम्मत करते हैं, फरमाते हैं अल-बखील बईद मिन अल्लाह व मिन अन्नास करीब मिन अन्नार। कहते हैं कि देखो जो कंजूस इंसान होता है वो अल्लाह से भी दूर होता है, लोगों से भी दूर हो जाता है, वो आग के करीब जो है आग के करीब होता है। ईसब ने मैसम नामी एक शख्स आया इमाम को चाहने कह लाया अपना रसूलुल्लाह असबाह तो कसरीर, यानी कहा कि मैं अब जो है ना बिस्तर से जाकर लग चुका हूँ, हमारे जैसे उर्दू में कहते हैं मेरी मिट्टी पलीद हो गई है, मेरी कमर टूट गई है वगैरह वगैरह। फरमाया क्या हुआ इस अपने मैसम कि तुम इस कदर जो है अपनी परेशानी का इजहार कर रहे हो? कहने लगे मेरे पास सब्जियों की जमीन थी, टड्डी दल ने सब कुछ खराब कर दिया है और मैं तो बिल्कुल ही खत्म हो चुका, यानी सिफर हो चुका हूँ, गिर के मैं आपका चाहने वाला हूँ। उस वक्त इमाम आली मकाम ने बगैर किसी मजीद सवाल के या बगैर किसी उसके फौरन फरमाया कितनी मालियत की आपकी सब्जी की जो जमीन थी खेत थी क्या थे? तो कहने लगा ये अपना रसूलुल्लाह 120 दिनार के करीब थी। आप फौरन अंदर तशरीफ ले गए, वापस आए तो आपके दस्त मुबारक में 150 दिनार और दिनार थे, वो 150 दिनार जो है आप सल्लल्लाहु अलैहि वसल्लम ने ईसब ने मीसम को दिया और दो ऊंट भी इसे अता किए। यानी देखें वो आया था कि शायद कोई तावन हो जाए, चलो जी 20-25 दिरहम मिल जाए, यहाँ से दिनार मिल जाए, मामला कुछ ना कुछ जो है रिलीफ मिल जाएगा, नहीं, बल्कि इमाम क्योंकि चाहते हैं कि मोमिनीन इक्तसादी और मैशती अतबार से मजबूत हों, इंडिपेंडेंट हों, किसी के खासकर सरकार और हुकूमत के मोहताज बिल्कुल भी ना बने, जालिम से जाकर जो है अपने लिए रिलीफ न मांगे। तो इमाम आली मकाम ने उसकी जमीन की मालियत 120 दिनार है, आप 150 दिनार अता करते हैं, दो ऊंट भी उसे देते हैं, ये अजीब सखावतमंदी भी है। और देखें किस तरह जो है सही लोगों को उस तरह की मजबूरी का शिकार होने नहीं देते हैं कि जिसके नतीजे में फिर उनका ईमान डकमगा जाए, क्योंकि मौलाना मुहिद्दीन अमीरुल मोमिनीन अलैहिस्सलाम का फरमान है इज़ा दखल अल फ़क्र मिन बाबिन खरज अल ईमान मिन बाबिन उखरा, अगर किसी एक दरवाजे से फ़क्र फाका कशी दाखिल हो जाए तो ईमान दूसरे दरवाजे से चला जाता है। खतीब बगदादी जो कि मशहूर है वो कहता है कि मूसा बिन जाफर अलैहिस्सलाम की सखावतमंदी, कह रहे हैं कि हातम ताई उनके सामने कुछ भी नहीं था, कहते हैं कि हातम ताई से बड़ी जो मिसाल है वो मूसा बिन काज़िम अलैहिस्सलाम है। इमाम अली मकाम की सखावतमंदी के बारे में इस तरह के अल्फाज मिले हैं, और जाहिर है जहाँ एक तरफ ये सखावतमंदी है दूसरी तरफ कारहाए इमामत से ये चीज़ें जुड़ी हैं कि नहीं चाहते हैं साले लोग, अच्छे लोग, फिक्री लोग माली एतबार से कमजोरी के शिकार हों। लिहाजा जो है इसी तरह फिक्री मैदानों में हम देखते हैं कि बहुत सारी कभी दुआ की शक्ल में कभी किसी और हवाले से जो है मुख्तलिफ जो है इनायतें इमाम आली मकाम की तरफ गाइडलाइन इमाम आली मकाम की जानिब से गाइडलाइंस वगैरह आती हैं। यूनुस इब्ने अब्दुल रहमान ने एक बहुत बड़े नामवर किरदार है, नामवर एक शख्सियत है उस वक्त समाज के माशरे के और आपके फॉलोअर्स में से हैं। जाहिर है कि हर एक को हुकूमती प्रेशर का सामना था, दबाव का सामना था, पकड़ धकड़ हो जाती थी, उनके पीछा किया जाता था, उनके बारे में हमेशा जो है सुनगुन लिया जाता था, जासूसी की जाती थी। तो इमाम की खिदमत में हाजिर हुए और जाहिर है परेशान थे कि भाई पकड़ धकड़ चल रही है, गिरफ्तारियां हो रही हैं, किसी को थोड़ा सा भी कोई एक्टिविटी, जैसे आज मिडिल ईस्ट में आप देखते हैं और जगहों पर भी ये मसाइल मौजूद हैं आज भी, कमोबेश राह हक के राहियों के सामने सिरात मुस्तकीम पे चलने वालों के लिए। तो उस वक्त जो है यूनुस इब्न अब्दुर्रहमान को एक दुआ तालीम फरमाई, फरमाया हमेशा ये दुआ करते रहो नजात पाओगे। फरमाया कि अक्सर मिन अन तकूलु अल्लाहुम्म ला तजअलनी मिन अल मआरीन आरियतन, फरमाया कि जो है ये दुआ हमेशा पढ़ता रहना, पढ़ते रहना, कभी भी तुम जो है किसी मुश्किल में नहीं पड़ जाओगे, चाहे वो मैशती एतबार से हो, सियासी एतबार से हो, दुश्मन के एतबार से हो, और इस तरह के जो है मसाइल के एतबार से हो। बहुत ही कठिन दौर है। इस कठिन दौर में इमाम आली मकाम का जो कारहाए इमामत की अंजामदही है, क्योंकि एक अरसा आपने जेल में काटा है, जिंदगी का एक हिस्सा जो है आपको जेल में और ऐसी सख्त किस्म के हालात में रहना पड़ा है, लिहाजा दूसरी जानिब इमाम आली मकाम अपने फॉलोअर्स और मानने वालों को राह हक और सिरात मुस्तकीम पर चलने वालों को कुछ और हिदायत देते हैं जो समाजी और सियासी एतबार से बहुत अहम है, कि फरमाते हैं कि गैर मुसलमानों के साथ अच्छा रवैया रखो। ये हमारे लिए पैगाम है, जो यूरोप में हम लोग रहते हैं उन लोगों के लिए ये बहुत ही अहम पैगाम है, कि फरमाते हैं गैर मुसलमानों के साथ अच्छा जो है रवैया रखो, जो अकलियतें जिनको हम कहते हैं, मसलन आप फरमाते हैं अहसिनु मजालिसत मन जालस्तहु वलो काना यहूदियन, कहता जिस किसी के साथ भी वो कुछ वक्त गुजारो तो फिर उसका हक अदा करो, अच्छे तरीके से उसके साथ वक्त गुजारो, आहसन 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 तरीके से मजालसतन मन जालसत हो, जिसके साथ भी वक्त गुजारो तो अच्छे तरीके से गुजारो, वलो काना यहूदियन, और ये सिर्फ मोमिनीन की हद तक नहीं है, मुस्लिमीन की हद तक नहीं है, अगर अकलियतों के साथ भी गुजारते हो या किसी भी इंसान के साथ गुजारते हो तो जो है आपको चाहिए कि अच्छे अंदाज से वक्त गुजारें, बेहतर अखलाक के साथ पेश आए, बेहतर तरीके और बर्ताव। मैं आपका ज्यादा वक्त नहीं लेना चाहूंगा। कुछ फरामीन इमाम मूसा काज़िम अलैहिस्सलाम की आपके खिदमत में अर्ज करूँ और मुख्तसर सी उसकी जो है शरह के साथ आपसे इजाजत चाहूंगा। इमाम आली मकाम से किसी ने सवाल किया कि जवाद के क्या मानी है, जो जूद व सखा से निकला है, सखावतमंदी। इमाम ने इरशाद फरमाया जवाद का मतलब अगर इस दुनिया में किसी बंदे के बारे में पूछ रहे हो तो जवाद वो है जो अपने फराइज को अदा करे, जो अपने वाजिबात को अदा करता है वो जवाद है। लेकिन अगर जवाद खुदाए सुबहान के बारे में पूछ रहे हो तो फिर जवाद अल्लाह की सिफात फहली में से एक सिफात है, वल जवाद इन आता व वल जवाद इन मना। फरमाया कि देखें ये खुदा की, अगर खुदा को जवाद के तौर पर देखना चाहते हो और तुम्हारा सवाल अगर खुदा सुबहान की सिफात फ़ैली में से जो जवाद है या जवाद अगर वो मुराद है तो फिर जहन में रखें कि वहां पर जवाद का मतलब क्या है, चाहे वो रब्बुल अरबाब अता करे या अता न करे, दोनों सूरतों में जवाद हैं। ये जो है खुदा सुबहान, क्योंकि उनकी अता परवरदिगार आलम के अता न करने के अंदर भी बंदे का ही जो है फायदा असल में अता होना ही है। अगर चीज जो है जैसे हम हाजत कोई मांग रहे होते हैं और वो हाजत हमारे हक में सही नहीं होती और खुदाए अज़्ज़ व जल वो हमें नहीं देता और न देने में ही असल में क्या है तरह का जूद व सखावत मौजूद है, क्योंकि उस न देने के बदले में उस नुकसान से हमें बचा रहे हैं और बदले में जो है अजर व सवाब और वो चीजें अपनी जगह जो है अलग है। किसी और शख्स ने आके इमाम आली मकाम से पूछा कि क्या ये जो फरिश्ते हैं, यानी ये जो कराम उन कातिबीन हैं हमारे आते हैं रोजाना, ये हमारी नीयतों और इरादों को भी लिखते हैं? मसलन किसी की नीयत अच्छी थी, उस नीयत को भी लिख लिया कराम उन कातिबीन ने, क्योंकि अमल को ज्यादातर इनसारी है कि बंदा जब तक अमल ना करे वो उसका जो है किसी चीज का हकदार नहीं करार पाता। नॉर्मल फार्मूला तो यही हमने सुना है, या इरादों और नियतों को भी वो लिखते हैं। तो इमाम आली मकाम ने जवाब दिया एक मिसाल के जरिए से, फरमाया कि क्या बाग से आने वाली बू और गंदगी से उठने वाली बू एक जैसी हो सकती है? इसलिए कि अच्छी और नेक नियति रखना भी बाइस से क्या है, सवाब है। इसीलिए है इमाम आले मकाम के इस फरमान को लेकर कि फरमाया कि इंसान कोई नेक नियत करता है, उस नेक नियति का उसे अजर सवाब मिलता है, वो बाद में उस पर अमल ना करे वो। लेकिन इंसान कोई बुरी नियत करता है, उस बुरी नियत का रूहानी तौर पर उस पर यकीनन बुरा असर जरूर पड़ता है, लेकिन जब तक वो बुरा अमल अंजाम नहीं देता उसके लिए गुनाह भी नहीं लिखा जाता है, क्योंकि खुदा अरहमुर रहीमीन है। इसी तरह इमाम आले मकाम का एक सहाबी है हफस के नाम से, ये हफस नकल करता है कि फमा रायतु अहदन अशद खौफन अला नफ्सिही मिन मूसा इब्न जाफर अलैहिस्सलाम وَلَا أَرْجَعَ النَّاسُ مِنْهُ وَكَانَتْ قَرَاتَهُ حُزْنًا فَإِذَا قَرَأَ فَكَانَ يُخَاطِبُ إِنسَانًا। حفظ کہتا ہے کہ امام نے ایک دن فرمایا کہ کیا تم لوگ دنیا میں باقی رہنا چاہتے ہو، مطلب یہ تھا کہ یعنی دنیا میں باقی مرنے کے بعد بھی باقی رہنا چاہتے ہو، ظاہر دنیا دار العمل ہے، یہ فرمانا چاہ رہے مرنے کے بعد بھی تمہیں عمل نصیب ہو یا تم کچھ سٹیجز مرحلے طے کر سکو، مطلب امام کا فرمانا یہ تھا۔ اتحبو یعنی تم لوگ یہ پسند کرتے ہو، چاہتے ہو کہ دنیاوی سلسلے عمل کو جاری رکھا جائے مرنے کے بعد بھی، البقاء فی اتحبو البقاء فی الدنیا، کیا چاہتے ہو کہ تم دنیا میں باقی رہو؟ حفظ نے فوراً کہا کیوں نہیں یا ابن رسول اللہ، ہم میں سے ہر کوئی چاہتا ہے۔ اس وقت امام آل مقام فرمانے لگے کہ یا حفص من مات من اولیائنا وشیعتنا ولم يحسن القرآن علم في قبره ليرفع الله به من درجته فإن درجات الجنة على قدر آیات القرآن يقال له اقرأ وارقع فيقرأ ثم يرقع۔ فرمایا کہ اے حفص ذہن میں رکھو کہ ہمارے چاہنے والوں میں سے اگر کوئی شخص فوت ہو جاتا ہے اور صحیح طرح قرآن پڑھ نہیں سکتا، غور کیجئے کہ بہت اہم حدیث ہے، صحیح طرح قرآن پڑھ نہیں سکتا ہے تو اسے قبر میں قرآن کی تعلیم دی جاتی ہے، اور اس وقت تک وہ آگے نہیں جا سکتا ہے، اگلے سٹیجز طے نہیں کر سکتا ہے جب تک اس کی قرآن صحیح طرح وہ جو ہے ریڈنگ اس کی ٹھیک نہ ہو، لہٰذا وہ قبر میں رہتا ہے، اسے قرآن کی تعلیم دی جاتی ہے، یا برزخ میں رہتا ہے اس کی تعلیم دی جاتی ہے۔ اس کے بعد جب جو ہے قرآن کی تعلیم مکمل ہو جاتی ہے تو اس وقت اسے کہا جاتا ہے اب تم قرآن پڑھو، اقرا قرآن پڑھو، وارقع اور اوپر چلے جاؤ، ترقی کرو، رقی ہو جاؤ، اوپر چلے جاؤ۔ معلوم ہوتا ہے کہ عالم برزخ، علماء بھی کہتے ہیں کہ عالم برزخ عمل کی جگہ نہیں ہے، لیکن عالم برزخ علم کی جگہ ہے، وہاں پر علم موجود ہے۔ میں مختصر اکتفا کرتا ہوں اسی چند جو ہے امام کے نورانی بیانات کے اوپر، اور آپ جانتے ہیں کہ امام عالی مقام، بس ایک جملہ عرض کر رہا ہوں مصائب کے اور آپ کی زحمت تمام کرتے ہیں، امام عالی مقام کی زندگی کا ایک حصہ جیلوں میں گزرے، اور یہ جیل بھی بڑے سخت قسم کے جیل ہوتے تھے، جیل کہنے کو تو ایک بڑا تصور آتا ہے، یہ جیل بالکل ہی تنگ و تاریک ایک کمرہ ہوا کرتا تھا، اور کمرہ بھی شاید مناسب رسنی، ایک گھڑا نما ایک جگہ ہوتی تھی جس میں کہ انسان اپنی ٹانگیں نہ پھیلا سکے، قیام کی حالت میں پورا قد کے ساتھ کھڑا نہ ہو سکے، چھت اس کی اتنی نیچے ہوتی تھی، تنگ اتنا ہوتا تھا کہ انسان ٹانگیں پھیلا نہیں سکتا تھا، اس طرح کی جو ہے سخت قسم کی، خاص کر یہ جو سندھی شاہبک کی جو جیل تھی وہ کچھ اس طرح تھی۔ ایک چاہنے والے کا واقعہ ہے کہ وہ دور سے آیا تھا اور معلوم ہوا کہ امام جیل میں ہے، تو جیلر کے پاس گیا اور اچھے خاصی ایک رقم دے کر اسے آمادہ کیا کہ وہ صرف اس سوراخ سے، جس سوراخ سے امام کو دیکھا جا سکتا ہے، چھت کے اوپر جو سوراخ بنایا تھا تاکہ گرمی سردی کے جو موسم ہے اس کے اثرات بھی امام کے وجود اور جسد طاہر و اطہر پر پڑتے رہیں تاکہ سختی زیادہ سے زیادہ ہو سکے، اس چھت والے سوراخ میں لے کر چلا گیا۔ جیلر اسے کہتے ہیں کہ یہاں نیچے دیکھو، آپ کا تمہارا جو امام ہے وہ یہاں پر ہے، موسیٰ اپنے جا۔ اوپر سے وہ شخص نیچے دیکھتا ہے، قدر تاریکی ہے، کچھ دکھائی نہیں دیتا، नाराज हो जाता है जेलर के ऊपर, कहता है कि यहाँ नीचे तो कुछ दिखाई नहीं देता। जेलर कहता तुमने कुछ भी नहीं देखा, कहता कोई कपड़ा पड़ा हुआ है जमीन पे। कह रहा है वो कपड़ा नहीं है बल्कि वही तुम्हारे इमाम है, क्योंकि जसद ताहिर व अतहर के ऊपर जो कपड़े थे वो कपड़े जो है इस जेल की फजा में जिस तरह का माहौल था उस माहौल के लिहाज से इमाम के इमाम का जसद ताहिर व अतहर ज़ाहरी तौर पर एक ढांचे की शक्ल में तब्दील हो गया और कपड़े आपके ऊपर ज्यादा लग रहे हैं, आप कपड़े हर तरफ नजर आते हैं, इमाम का जसद ताहिर व अतहर मुतहर नजर नहीं आता। इसीलिए जो सलाम है ज़ियारात के अंदर जिसमें कहते हैं अस्सलामु अलल मुअद्दिबी फी क़ारिस सुजून, लफ्ज क़ार इस्तेमाल किया ने गहरे खड़े नुमा जेल के अंदर जो कैद है, जो जिनको सजा दी गई, अजाब दिया गया, जिनको अज़ियतें दी गई, उस पर हमारा सलाम हो। दुल बिल मकामीर वज़ीसाक़िल मरज़ूस वबिहल्क़िल क़ुयूद, अस्सलामु अलैका या बाबुल हवाइज मूसा इब्न क़ादिम अलैहिस्सलाम। परवरदिगारा बेहक बाबुल हवाइश तमाम बरादरान खाहरान जो भी इसे सुन रहे हों उनकी हाजात को अपनी दरगाह में कबूल व मकबूल फरमा। वला लतुत्ताइमु अला आदाइहिम अजमईन बिरहमतिक या अरहम।